SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
नमस्कार, SBS रेडियोको नेपाली कार्यक्रममा स्वागत छ। आज विक्रम सम्बत 2078 माघ 6 गते, तदनुसार जनवरी 20 तारिक बिहिबार। म सुनिता पोखरेल। सर्वप्रथम आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका परम्परागत मालिकहरू छन् भनेर हामी स्वीकार गर्न चाहन्छौँ। SBS नेपाली गुरिङ्गाई राष्ट्रका कामारेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। आजको कार्यक्रमको एक घण्टाको अवधिभर तपाईँहरू समक्ष साविकको जस्तै पछिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरूका साथै अन्य रोचक र जानकारीमूलक सामग्रीहरू लिएर आएका छौँ। अब ओमिक्रन भेरिएन्ट संक्रमण उच्च संख्यामा बढिरहँदा यसका कारण अस्ट्रेलिया लगायत अन्य देशहरूले यसबाट जोगिने वा यसको फैलावट रोकथामका लागि के कस्ता कदम चालेका छन् त यसबारे कुरा गरौँला। त्यस्तै यो कोरोना भाइरस महामारी धेरैको लागि आफ्नो आमदानी गुमाउने कारण भन्दा कतिपयले भने यही समयमा आफ्नो आमदानी दोब्बर बनाउनेहरू पनि रहेका छन् भन्दा अचम्म पनि लाग्न सक्छ। तर कसले चाहिँ आफ्नो आमदानी बढाए त महामारीको समयमा भन्नेबारे एक रिपोर्ट सुन्नेछौँ। त्यस्तै कार्यस्थलहरूमा कामदारहरूको अभाव हुन थालेपछि संघीय सरकारले विद्यार्थीहरूले सीमित घण्टा मात्र काम गर्न पाउने नियमलाई परिवर्तन गर्दै हप्ताको 20 घण्टा भन्दा बढी काम गर्न सक्ने नियम ल्याएपछि विद्यार्थीहरूबाट चाहिँ कस्तो प्रतिक्रिया आएको छ त त्यसबारे पनि सुन्नेछौँ। अनि अब नेपालको प्रसङ्गमा चाहिँ अस्ट्रेलियाली राजदूतावासको सहयोगमा बर्ड कन्जर्भेसन नेपालले महिलाहरूका लागि 5 दिने चरा गाइडको तालिम दिएको बारे एक सामग्री रहेको छ। अनि एउटा गीत कार्यक्रमको अन्त्यतिर राखौँला। तर अहिलेलाई भने अब गत बिहिबारको कार्यक्रममा प्रसारण भएको विषयबारे कुरा गरौँ होइन। हामीले चाहिँ 2200 भन्दा पनि बढीको सङ्ख्यामा नेपाली भाषी अलबरी वडङ्गा क्षेत्रमा रहेको र सरकारी तथा अन्य सामुदायिक संस्थाहरूको पहलमा चाहिँ COVID-19 बारे सोक्षेत्र मा राम्रै सचेतना रहेको बारे एक रिपोर्ट बजाएका थियौँ। यसबारे चाहिँ अब भुटनेस एसोसिएसन इन अल्बरीका प्रमुख केदार सापकोटाले कसरी खोप लगाउने कार्यमा त्यहाँको समुदाय एक भयो भन्ने बारे बताएका थियौँ। सुनौ उनको भनाएको यो छोटो अंश।
उडङ्गा र ओभरी उडङ्गा हेल्थ लगायत यहाँ भिआरबी भन्छ भोलिन्टियर रिसर्च ब्युरो, उहाँहरूले निकालेको जानकारी चाहिँ इङ्ग्लिसमा हुन्छ, अङ्ग्रेजीमा हुन्छ। अब त्यसलाई चाहिँ हामीले अर्को संस्थाले चाहिँ त्यसलाई ट्रान्सलेट गरेर केहीहरू गऱ्यो होइन। हामीले चाहिँ अलिकति त्यसलाई चाहिँ जस्तो उहाँहरूले दिएको जानकारी हामीले सेयर गऱ्यौँ र उहाँहरूलाई के पनि सुविधा दिउँ भनेदेखि, यदि कसैले बुझ्नु भएन र केही पऱ्यो भनेदेखि हामीलाई यो नम्बरमा सम्पर्क गर्नु होला भनेर डाइरेक्ट हामीले फोनबाटै कन्सल्ट पनि गर्ने खालको त्यो सुविधा हामीले दियौँ र उहाँहरूलाई बुझायौँ।
सबैभन्दा पहिला त अभिभावकहरू जोसँग चाहिँ भाषा कमी थियो उहाँहरूलाई भाषा दोमासे प्रत्यक्ष इन्टरप्रेटर राख्नको साथै उनीहरूले बुझ्ने भाषामा सूचनाहरू पनि प्रचारहरू पनि बनाएर अनि बाँड्ने काम पनि भयो भने विशेष गरेर जिपी क्लिनिक, रिफ्युजी क्लिनिक, माइग्रेन्ट रिसोर्स सेन्टर र त्यो सम्बन्धित कम्युनिटी समुदायभित्रका जनप्रतिनिधिहरू र त्यो कम्युनिटी अर्गनाइजेसनहरूको पहल र सहयोगमा बुझ्नलाई जे होस् पछिल्लो समयमा मान्छेले बुझे, सबैले बुझे।
यसरी ठुलो संख्यामा नेपाली भाषी रहेको अलबरी वडङ्गा क्षेत्रमा सरकारी तथा अन्य सामुदायिक संस्थाहरूको पहलमा COVID-19 खोपका सम्बन्धमा राम्रै सचेतना रहेको बारे यो सामग्री तपाईँले हाम्रो वेबसाइटमा sbs.com.au/nepalima प्राप्त गर्न सक्नुहुनेछ। त्यसै गरेर त्यसको लिङ्क चाहिँ फेसबुक र ट्विटरमा पनि @sbsnepalima राखेका छौँ। अब फेरि पनि कोरोना भाइरसका बारेमा नै कुरालाई निरन्तरता दिउँ। ओमिक्रोन जोखिमबाट अस्ट्रेलिया मात्र नभएर विश्व नै आक्रान्त बनेको छ। कतै लकडाउन त कतै कानून नै बनाएर संक्रमण रोक्ने प्रयास भएका छन्। फ्रान्सको संसदले त रेस्टुरेन्ट, चलचित्र भवन, खेलकुद लगायतका क्षेत्रमा खोप नलगाएका मानिसहरूलाई प्रवेश नदिनका लागि विधेयक नै पास गरेको छ। विश्व जगतमा ओमिक्रोन रोक्न भएका पछिल्ला गतिविधिबारे सहकर्मी कृष्ण पोखरेलबाट यो रिपोर्ट।
फ्रान्सको संसदले रेस्टुरेन्ट, चलचित्र भवन, खेलकुद लगायतका क्षेत्रमा खोप नलगाएका मानिसहरूलाई प्रवेश नदिनका लागि संसदमा विधेयक नै पास गरेको छ। संक्रमण वृद्धि भइरहँदा अस्पतालहरूमा बढिरहेको दबावलाई कम गर्न सरकारले यस्तो कदम चालेको हो। राष्ट्रिय सभाका अध्यक्ष रिसार फेरेनले 273 मत खसालिएकोमा विधेयकको पक्षमा 215 मत र विपक्षमा 58 मत परेको जानकारी गराए।
Voici le résultat. Here are the results. Voters 280, votes cast 273, majority 137. 215 votes in favor, 58 against. The National Assembly has passed the bill, strengthening the tools for managing the health crisis.
राष्ट्रपति इमान्युएल माक्रोनले विधेयकलाई छिटो अगाडि बढाउने आशा गरेको भए पनि प्रतिपक्षी सांसदहरूको प्रतिरोध र संशोधनहरूका कारण विधेयक पास हुन केही ढिला भएको हो। 91% भन्दा बढी फ्रान्सेली वयस्कले पहिले नै पूर्ण खोप लगाइसकेको अवस्थामा सरकारी कदमप्रति केही आलोचना पनि भएको छ। भ्याक्सिन पास विधेयकले खासै फरक नपार्ने आलोचकहरूको भनाइ छ। पास भएको कानूनले नक्कली पासहरूप्रति कडा खालको जरिवाना लगाउने र जाँचको दायरालाई पनि कडा बनाउने आशा गरिएको छ। सरकारी लकडाउनको विरुद्ध यता नेदरल्यान्डको एम्स्टरडममा पनि शान्तिपूर्ण प्रदर्शन भएका छन्। डच सरकारले शुक्रबारबाट लकडाउनलाई केही लचिलो बनाएको छ, जस अन्तर्गत सामान्य पसलहरू, विश्वविद्यालय, खेलकुद क्लबहरू, हेयर ड्रेसर लगायतका व्यवसायहरू खोल्ने अनुमति दिइएको छ। साँझको 5 बजेसम्म थुप्रै व्यवसायहरू खुल्न सक्ने भए तापनि रेस्टुरेन्ट, बार, म्युजियम, थिएटर जस्ता भिडभाड हुने क्षेत्र भने उकालो लागिरहेको संक्रमणका कारण बन्द नै रहनेछन्। शान्तिपूर्ण प्रदर्शनमा सहभागी सान्ड्रा प्रभोसा भन्छन्, प्रतिबन्धहरूका कारण समाजमा ठूलो असर परिरहेको छ।
Should feel what to do. It's our body. I believe so. That's what I feel. But this corona pass is a big restriction to society. You know, we all experiencing such bad moments about the chance of connecting with our relatives and friends. And there's so many constraints that this is just making things worse for our mental health. I hope things change very soon.
यता स्पेनमा पनि प्रतिबन्धहरूको विरोधमा प्रदर्शन भएका छन्। बढ्दो संक्रमणलाई रोक्न जारी गरिएका प्रतिबन्धहरूको विरोधमा शनिबार ऱ्यालीको आयोजना भएको छ। स्पेनको संसद भवनसम्म पुगेका ऱ्यालीका सहभागीहरूले अत्याचार, मानवता विरुद्धको अपराध जस्ता लेखिएका प्ले कार्डहरू बोकेका थिए। हेसुस डियाज जस्ता प्रदर्शनकारीहरूले बाहिरका स्थानमा मास्कको अनिवार्य प्रयोग र खोप अनिवार्यताको विरोध गरेका छन्।
I am mainly concerned about vaccinations for children. I think it has to be stopped now, paralyzed, because there are serious effects for children, like myocarditis, and there is no reason to vaccinate them and it is an experimental vaccine and the long-term effects have not been studied.
विश्वभरका स्वास्थ्यविदहरू खोप गम्भीर किसिमको बिरामी हुन र मृत्युको जोखिम कम गर्नलाई सुरक्षित र प्रभावकारी रहेको बताइरहेका छन्। उनीहरूले विरोध गर्नेहरूको दावीमा कुनै सत्यता नभएको पनि बताएका छन्। यता अस्ट्रियाको सरकारले पनि कडा खालको खोप आदेशलाई कार्यान्वयन गर्ने योजना अघि सारेको छ, जस अन्तर्गत 18 वर्ष माथिका व्यक्तिलाई खोप अनिवार्य गर्न फेब्रुअरी महिनाबाट 3 चरणको कार्यक्रम गरिने भएको छ। अस्ट्रियन चान्सलर कार्ल नेहमार्क अनुसार पहिलो चरणमा मानिसहरूलाई खोप लगाउनका लागि पत्र पठाइनेछ। मार्च महिनादेखि मानिसहरूलाई खोप लगाएको नलगाएका बारेमा जाँच गरिनेछ र यदि खोप नलगाएको पाइए तत्काल 600 युरोसम्मको जरिवाना गरिनेछ। त्यति हुँदा पनि खोपको दरमा वृद्धि नभए चाहिँ दोस्रो चरण अन्तर्गत पुनः पत्र लेखी खोप लगाउन अनुरोध गरिनेछ र तेस्रो चरणमा चाहिँ मानिसहरूलाई जबरजस्ती खोपका लागि बुकिङ गराइनेछ र यदि खोप लगाउन नआए 3600 युरोसम्मको जरिवाना हुनेछ। चान्सलर नेहमार तेस्रो चरणको आवश्यकता नपर्नेमा विश्वास गर्छन्।
Das ist ein Phasenmodell, das so gestaltet worden ist.
This is a phase model which has been designed in such a way that the government, the health minister, together with federal crisis coordination can evaluate exactly what the vaccination progress in our country is. In a best case scenario, we won't even need this third phase.
Werden wir diese dritte Phase dann gar nicht brauchen.
यता चीनको केन्द्रीय सहर सियानमा पनि 3 हप्ता लामो लकडाउनपछि प्रतिबन्धहरू बिस्तारै खुल्दै गएका छन्। सहरमा बन्द रहेका उत्पादन गतिविधिहरू सुचारू हुन थालेका छन्। सान्सीका स्वास्थ्य आयोगका मा ग्वाङहीका अनुसार कम जोखिम भएका क्षेत्रहरूमा मानिसहरूलाई उपभोग्य वस्तु खरिदका लागि घर बाहिर जाने अनुमति दिइएको छ।
Confirmed cases in the past 5 days were all found among people in quarantine and staffers in a closed loop. Some areas have gradually lifted controls and restrictions. The overall work of pandemic prevention and control has entered a closing stage.
यता बेजिङमा ओलम्पिक सुरु हुन दुई हप्ता मात्र बाँकी रहँदा ओमिक्रोनको स्थानीय संक्रमण फेला परेको अधिकारीहरूले बताएका छन्। लुनार न्यू इयर सुरु हुनु अघि भेटिएको संक्रमणपछि अधिकारीहरू सतर्क बनेका छन्। ब्राजिलमा पनि ओमिक्रोनको केस संख्या बढेपछि अस्पतालहरूमा बिरामीको चाप बढ्दा स्वास्थ्य कर्मीहरूको चरम अभाव देखिएको छ। स्वास्थ्य कर्मीहरूले विभिन्न अस्पतालमा पुगी मानिसहरूको उपचार गरिरहेका छन्। यता सिसिलीमा विवाहित जोडीलाई खोप लगाएको भनी झुट बोलेको भन्दै एक नर्स पक्राउ परेकी छन्। इटलीमा पनि खोप नलगाएका प्रति लक्षित प्रतिबन्धहरू शुक्रबारदेखि लागू भएका छन्।
र यसरी ओमिक्रोन को जोखिमबाट अब देशलाई देशवासीलाई जोगाउनका लागि अन्तर्राष्ट्रिय समुदायले सरकारहरूले चाहिँ कस्तो कस्तो कदमहरू चालिरहेका छन् त भन्ने बारेमा यो रिपोर्ट सुनिहाल्नुभयो। यो रिपोर्ट हामी के चाहिँ हाम्रो वेबसाइटमा अघि भने जस्तै sbs.com.au/nepalima राखेका छौँ। र अब आजको कार्यक्रममा प्रस्तुत भएका विषयमा चाहिँ तपाईँलाई केही आफ्ना प्रतिक्रिया दिन मन लागेको छ भनेदेखि हामीलाई 0429996263 कार्यक्रम अवधिभर एसएमएस पठाउन सक्नुहुनेछ। त्यसै गरेर अन्य समयमा हामी फेसबुक र ट्विटरमा @SBS नेपालीमा त सधैँ रहेका नै छौँ। अब भने कामदारहरूको अभाव कम गर्न संघीय सरकारको कदम बारे कुरा गर्नतर्फ लागौँ।
एसबीएस नेपाली मोबाइल अनलाइन र रेडियोमा
बढ्दो ओमिक्रोन संक्रमणका कारण धेरै मानिस यतिखेर संक्रमित वा क्लोज कन्ट्याक्टमा परेर आइसोलेसनमा बसिरहेका छन्, जसका कारण व्यवसायहरू कर्मचारी अभावका कारण सङ्घर्ष गरिरहेका छन्। कर्मचारीका अभावका कारण समस्याग्रस्त क्षेत्रलाई सम्बोधन गर्न विदेशी विद्यार्थीहरूले प्राप्त गर्दै आएको पाक्षिक 40 घण्टा मात्र काम गर्न पाउने भन्ने अधिकारलाई अस्थायी संशोधन गर्दै सरकारले योभन्दा बढी काम गर्ने अनुमति प्रदान गर्ने घोषणा गरेको हो। यसै हप्ता बसेको राष्ट्रिय मन्त्री परिषदको बैठकपछि प्रधानमन्त्री स्कट मोरिसनले पाक्षिक रूपमा 40 घण्टाभन्दा बढी काम गर्न पाउने नियमलाई संघीय सरकारले अस्थायी रूपमा हटाएको घोषणा गरेका थिए। अधिकांश विद्यार्थीले सरकारी घोषणाको स्वागत गरेको भए पनि केहीले भने बढी काम गर्दा पढाइमा ध्यान नजाने र जुन उद्देश्यले आएको हो त्यो नै ओझेलमा त पर्ने होइन भन्ने शंका पनि व्यक्त गरेका छन्। अनि अरूले चाहिँ कुनै समय तिमीहरूको व्यवस्था आफै गर भन्ने अस्ट्रेलिया सरकारले अहिले कामदारको अभाव हुँदा चाहिँ विद्यार्थीको रूपमा सस्तो कामदार चाहिएको बताएका छन्। सुमित्रा लोध यस्तै एक अन्तर्राष्ट्रिय विद्यार्थी हुन्। विश्वविद्यालयको पढाइ हाल गर्मी छुट्टीका कारण जारी नरहेका कारण अहिले पाक्षिक रूपमा 40 घण्टाभन्दा बढी काम गर्न उनलाई कुनै रोकटोक छैन। उनी भन्छन् कि कामदार अभावका कारण अहिले जति पनि काम पाइएको छ। साधारण समयमा अधिकांश कम्पनीहरूले फुल टाइम कर्मचारी खोज्ने र आफू जस्ता विद्यार्थी भिसामा रहेका अधिकांशले काम पाउने सम्भावना कम हुने हुँदा सरकारी निर्णयबाट उनी खुसी छिन्।
त्यो चाहिँ धेरै राम्रो लाग्यो मलाई, किनभने अब हामीले पर्टिकुलर लाइक पर्टिकुलर कामको लागि मात्रै अप्लाई गर्न सक्दैनौँ नि त, अब अरू कामहरूमा पनि अप्लाई गर्न सक्छौँ। किनभने मोस्टली होइन यहाँ कामहरू खोज्ने मतलब भेटाउने भनेको फुल टाइम नै भेटाइन्छ, अनि हामी पार्ट टाइमर हुन्छ भनेपछि खासै धेरैले त्यो गर्दा हायर गर्दैन नि त। अब फुल टाइम गरेपछि सबैले हायर गर्न खोज्छ होइन, हायर गर्न खोज्दाखेरि अब पछि हाम्रो कलेज स्टार्ट भयो भने अब पार्ट टाइम फेरि चेन्ज गर्न मिल्दैन नि त। अनि त्यसले गर्दा हाम्रो कलेजको पढाइहरूमा धेरै असर पुग्छ जस्तो लाग्छ है मलाई।
अर्का अन्तर्राष्ट्रिय विद्यार्थी उत्सव पोखरेल पनि पछिल्लो सरकारी घोषणाबाट दङ्ग देखिन्छन्। तर काम गर्ने घण्टा थपिँदै गर्दा त्यसबाट आफ्नो निजी जीवन अनि पढाइमा पर्न सक्ने असरहरूले चाहिँ उनलाई केही चिन्तित बनाएको छ।
काइन्ड अफ नाइस बिकज राम्रो तरिका राम्रो खुसी पनि लागिरहेछ, किनभने त्यो हामीले एक तरिकाको फ्लेक्सिबिलिटी पायौँ गभर्मेन्टबाट अब कि हामीले पहिला 20 घण्टा हप्तामा काम गर्न पाउँथ्यौँ भने अब 40 घण्टा बनाइदिनु भएको छ उहाँहरूले, त्यो एकदमै राम्रो कुरा हो। बट सँगसँगै स्टुडेन्टहरूको आफ्नो पर्सनल लाइफ र पढाइमा त्यो चिजले ह्याम्पर गर्ने कुराहरू छँदैछ स्लाइडमा।
सरकारको घोषणाबाट खासै ठुलो केही उपलब्धि होला जस्तो नलाग्ने एक अर्का विद्यार्थी आदेश शाहले एसबीएस नेपालीलाई बताए। तर पनि उनी भन्छन् कि अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अतिरिक्त काम गर्ने घण्टा पाउँदा लामो समयदेखि निम्न आयमा काम गरिरहेकाहरूलाई भने यसले फाइदा नै दिन्छ।
खासै अब त्यस्तो एकदमै ठुलो उपलब्धि जस्तो चाहिँ मलाई लाग्दैन, तर केही हदसम्म केही हिसाबसम्म राम्रो पनि हो जस्तो मलाई फिल भइरह। अलि जो स्टुडेन्टहरू वर्षौँ वर्षदेखि कम पे रेटमा हजुरको यो पेनाल्टी रेटहरू नपाएर ट्याक्समा काम गर्न पाएको अवसर थिएन, तिनीहरूलाई अहिले एउटा अवसर जुडिएको छ पेनाल्टी रेटहरूमा काम गर्न, पब्लिक होलिडे विकेन्डहरूमा जुन चाहिँ स्टुडेन्टको मुख्य गरेर एकदम एभाइलेबिलिटी भएको टाइम हुन्छ काम गर्न मिल्ने, त्यो टाइममा राम्रो पे रेटमा ट्याक्समा काम गर्न पाउँदा चाहिँ स्टुडेन्टलाई केही हदसम्म फाइनेन्सियली सपोर्ट हुन्छ जस्तो मलाई लाग्छ है।
सरकारको यो कदमबाट गोप्य रूपमा अतिरिक्त काम गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले तलब चोरी जस्ता शोषणबाट पनि बच्न सक्ने बताइएको छ। न्यूनतम तलबभन्दा कम पारिश्रमिक नगदका रूपमा भुक्तानी दिएर अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई काममा लगाउने चलनलाई प्रधानमन्त्री स्कट मोरिसनको घोषणाले कम गर्न मद्दत पुग्न सक्ने बताउँछन् काउन्सिल अफ इन्टरनेसनल स्टुडेन्ट इन अस्ट्रेलियाका अध्यक्ष ओस्कार जी साओ वाङ।
Primarily because of, you know, they have that limitation of 40 hours per week. So that means that, you know, if they were to choose to work more than 40 hours per week, which means then they are open themselves to really exploitations. And bridge debt is an issue that has been plagued international students for ages. So I think this definitely would solve the problem of that.
तर थप समय काम गर्ने अवसर पाउँदा आफ्नो पढाइका आवश्यकताहरू पूरा गर्नुपर्ने कुरामा ध्यान दिन उनी जोड गर्छन्। विशेष गरी विगत केही हप्ता यता मात्र अस्ट्रेलिया आएका विद्यार्थीहरू अलि चनाखो हुनु वाङको भनाइ छ।
So I think it's a sort of risky in that sense, especially we're talking about a lot of students that just came to Australia the first time, won't be able to have that idea of time balance as well, so they don't really have that reference, so they don't necessarily have the correct advice, if you will. And you know, obviously people if you have the chance as an international student, the reality is that you want to work as much as possible and earn as much as possible, but at the same time some people might overlook, you know, their studies.
नयाँ नियमअनुसार पढाइ नै सुरु नगरिकन पनि काम गर्न सरकारले अनुमति दिएको छ। यो व्यवस्था भने आउँदो अप्रिल महिनामा समीक्षा हुनेछ। युनिभर्सिटी अफ अस्ट्रेलियाका सहप्रमुख पिटर चेसवर्थ सरकारले ल्याएको नियमको स्वागत गर्दै भन्छन् कि विद्यार्थीहरूले पहिलो प्राथमिकता पढाइलाई नै दिनुपर्छ।
We absolutely welcome the announcement from National Cabinet, and of course it's intended to be a temporary measure. We understand that the government and governments will be working closely with business and industry, but the university sector stands ready to also speak with the government on the implementation of these measures, because not only is this something to assist industry and our businesses, especially small businesses, but this has significant impacts on the university sector as well, and we want to make those positive impacts.
तर आदेश शाह भने कामको सीमा हटाए तापनि यसले विद्यार्थीको पढाइ नै बिगार्छ भन्ने चाहिँ मान्दैनन्। उनी भन्छन् कि यो विद्यार्थीमा भर पर्ने कुरा हो, आफ्नो पढाइको जिम्मेवारी थाहा भएकाहरू पैसाकै पछि लाग्छन् जस्तो लाग्दैन।
त्यो अब त्यो त स्टुडेन्टमा भर पर्ने कुरा हो, अब 40 घन्टा 50 घन्टा यसरी गभर्मेन्टले तोक्दैमा पढाइ बिग्रिने र नबिग्रिने भन्ने कुरा म चाहिँ मान्दिनँ। तर यसलाई चाहिँ यसरी लिन सकिन्छ कि अब स्टुडेन्टले 40 घन्टा काम गर्दाखेरि पढाइलाई ह्याम्पर भन्दा पनि स्टुडेन्टले चाहिँ पैसातिर बढी ध्यान आकर्षण भएर कतै पढाइको महत्त्व जुन आफू जुन एउटा भिसामा छु अस्ट्रेलिया जुन एउटा उद्देश्यले आएको थियो त्यो कुराको महत्त्व पैसा बढी देख्दाखेरि पैसातिर बढी ध्यान आकर्षण भएर पढाइलाई चाहिँ इजिली लिन्छन् कि भन्ने कुरा मात्र हो। अरू हिसाबले यसरी एक हिसाबले हेर्ने हो भने नेपाली विद्यार्थीहरू जति पनि हामीहरू छौँ यहाँ अस्ट्रेलियामा सबैलाई मलाई लाग्छ कि आफ्नो जिम्मेवारी थाहा छ, सबैलाई थाहा छ कि पढाइ नै हाम्रो एउटा मुख्य धर्म हो जब हामी एउटा विद्यार्थी भिजामा हुन्छौँ यहाँनिर। त्यो हिसाबले मलाई चाहिँ खासै 40 घन्टाले स्टुडेन्टको मानसिकतालाई त्यस्तो पढाइमा असर गर्ने गरेर केही गरेको छैन जस्तो लाग्छ मलाई।
उता उत्सव पोखरेलको भने विद्यार्थीहरूले पैसाको पछि लाग्दा र पठन पाठनमा आवश्यक समय नदिएपछि भिसा नै रद्द हुने हो कि भन्ने कुराको हेक्का राख्न सुझाव दिन्छन्।
त्यो अब भिसामा प्रब्लम आउने कुरा एउटा कुरा भइहाल्यो है। पढाइ मेन भनेको स्टुडेन्ट यहाँ स्टुडेन्ट भिसामा आउँदाखेरि सर्टेन क्राइटेरिया हुन्छ स्टुडेन्ट भिसाको रिक्वायरमेन्ट मिट गर्ने, जस्तै 80% एटेन्डेन्स हुनुपर्छ, पहिला पहिला अहिले 40 आवर्स बनायो पर विक काम गर्ने, नत्र पहिला पहिला 20 आवर्स पर विकभन्दा एक घन्टा पनि बढी काम गर्न पाइँदैन. असाइनमेन्ट टाइममा बुझाउनुपर्छ, कलेज दुई दिनदेखि तिन दिन एटलिस्ट जानुपर्छ, होइन, यस्तो चिजहरू थियो. अब सिन्स 40 आवर्स बनाइदिएको छ गभर्मेन्टले, त्यो चिजले गर्दाखेरि मान्छेहरू अब स्टुडेन्टहरू अलिकति बढी पैसातिर कुदेर कलेजहरूलाई टाइम त्यति नदिने हो कि, त्यसले गर्दा लङ रनमा भिजालाई डेफिनेटली एफेक्ट गर्छ. इफ यहाँ कुनै एउटा विषयमा स्टडी गर्न आएको छ भने, इफ त्यो मान्छेले त्यो पढाइ कम्प्लिट अथवा कन्टिन्यू गर्दैन भने उसको भिजालाई डेफिनेटली रिस्क हुन्छ. गभर्मेन्टको अलिकति स्वार्थ, यहाँ अस्ट्रेलियन गभर्मेन्टको अलिकति स्वार्थको पनि कुरा गर्छु म, किनभने 2019-20 प्राइम मिनिस्टरले इन्टरनेसनल स्टुडेन्टहरूलाई इफ यु भनेको, यदि तपाईँहरू आफ्नो हेरविचार गर्न सक्नुहुन्न भने हजुरहरूले आफ्नो कन्ट्री जाँदा हुन्छ भनेर क्लियरली एउटा प्रेसमा स्टेटमेन्ट दिनुभएको थियो. एन्ड अब त्यही चिज, त्यही स्टुडेन्टहरू उहाँलाई चाहिरहेको छ. अनि 40 आवर्स अब लेबर सर्टेज भयो कोभिडको कारणले गर्दाखेरि, अनि अब इन्टरनेसनल स्टुडेन्टहरूलाई लेबर बनाएर ल्याउने खालको पार्छ पनि देख्दैछु म.
र यसरी सङ्घीय सरकारले चाहिँ विद्यार्थीहरूले हप्ताको 20 घन्टा अथवा भनौँ पाक्षिक 40 घन्टा काम गर्ने समय सीमालाई हटाएको सम्बन्धी यो कार्यबलमा चाहिँ कामदारहरूको अभावलाई कम गर्नको लागि जुन निर्णय गरेको छ, यसलाई लिएर केही नेपाली विद्यार्थीहरू त्यसै गरेर अन्य व्यक्तिहरूको पनि भनाइ राख्यौँ, मिश्रित प्रतिक्रिया आएको छ. यस सम्बन्धी रिपोर्ट पनि केही समयमा तपाईँले हाम्रो वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ र हाम्रो फेसबुक र ट्विटरमा पनि हेर्दै गर्नुहोला. यो सामग्रीको लिङ्क तपाईँले त्यहाँ पनि पाउन सक्नुहुनेछ. अहिलेलाई भने छोटो विश्राम लिउँ, विश्रामपछि अन्य विषयवस्तुहरू अझै पनि बाँकी छन्. विश्रामपछि फेरि पनि स्वागत छ. तपाईँ सुन्दै हुनुहुन्छ एसपिएस रेडियोमा नेपाली कार्यक्रम, र हरेक बिहिबार र आइतबार प्रसारण हुने यो कार्यक्रम सिडनी समयअनुसार चाहिँ बेलुकी दिउँसो भनौँ न 4 बजेदेखि 5 बजेसम्म प्रसारण हुने गर्दछ. र कार्यक्रम अवधिभर तपाईँले हामीलाई एसएमएस पठाउन सक्नुहुनेछ आफ्नो प्रतिक्रियाका साथमा 0429996263 0429996263 रहेको छ नम्बर. त्यसै गरेर हामीलाई अन्य समयमा पनि के कस्ता विषयवस्तुमा चाहिँ कार्यक्रम बनाइदिए हुन्थ्यो अथवा सामग्रीहरू रिपोर्टहरू बनाइदिए हुन्थ्यो जस्तो लाग्छ, त्यसको बारेमा पनि हामीलाई फेसबुक र ट्विटरमा @SBS नेपालीमा जुनसुकै समयमा हामीलाई लेखेर पठाउन सक्नुहुनेछ. र अब यति भन्दै चाहिँ अहिले भने समय भएको छ नेपाल संवाददाताबाट यो हप्ताको कुराकानी सुन्ने. अस्ट्रेलियाली राजदूतावासको सहयोगमा बर्ड कन्जर्भेसन नेपालले महिलाहरूका लागि 5 दिने चरा गाइडको तालिम गत हप्ता सम्पन्न गरेको छ. तालिम कार्यक्रम अन्तर्गत प्रशिक्षार्थीहरूले शिवपुरी, नागार्जुन राष्ट्रिय निकुञ्ज, टौदह र रानीबारी सामुदायिक वनमा भ्रमण गरेर नेपालमा रहेका चराहरू, तिनका वासस्थान र संरक्षणका विविध पक्षहरूबारे चरा र चरा पर्यटन र प्रकृति पथ प्रदर्शन सिप सम्बन्धी जानकारी गराइएको थियो. यसबारेमा विस्तृत सामग्री नेपाल संवाददाता सेवा भट्टराईबाट.
अस्ट्रेलियाली राजदूतावासको सहयोगमा बर्ड कन्जर्भेसन नेपालले महिलाहरूका लागि 5 दिने चरा गाइडको तालिम गत हप्ता सम्पन्न गरेको छ. नेपालका विभिन्न क्षेत्रबाट आएका 20 जना महिलाहरूमध्ये कतिपय पर्यटन व्यवसायमा संलग्न छन् भने कतिपय विद्यार्थी छन्. तालिम कार्यक्रम अन्तर्गत प्रशिक्षार्थीहरूले शिवपुरी, नागार्जुन राष्ट्रिय निकुञ्ज, टौदह र रानीबारी सामुदायिक वनमा भ्रमण गरेर नेपालमा रहेका चराहरू, तिनका वासस्थान र संरक्षणका विविध पक्षहरूबारे र चरा पर्यटन र प्रकृति पथ प्रदर्शन सिप सम्बन्धी जानकारी गराइएको थियो. पनौतीकी उर्मिला रञ्जितकारले नजिकका 9 जना महिलाहरूको समूहमा मिलेर होमस्टे खोलेकी छिन् र यसरी नेपालका चराहरूका बारेमा जानकारी पाउँदा पर्यटकहरूलाई थप आकर्षित गर्न सक्ने उनले आशा राखेकी छिन्.
अनि हामीले यो सम्बन्धी चाहिँ जानकारी नै हाम्रो आइदै थिएन. अनि जब त्यहाँ ट्रेनिङमा गइसकेपछि हामीले सधैँ देखिरहेको चराहरू पनि हामीले जस्तै ग्रुप नेमहरू चाहिँ भन्न सक्थ्यौँ. जस्तै एउटा महिनालाई नै कमन महिना र जङ्गल महिना नै हामीले छुट्याउन गाह्रो थियो. म 0 लेभलदेखि गएर चाहिँ मैले धेरै कुराहरू चाहिँ सिक्ने मौका पाएँ ट्रेनिङबाट. थोरै मात्रामा चाहिँ केही चराहरूलाई चाहिँ क्याटेगोराइज गर्न चाहिँ सक्यौँ.
उर्मिलाले आफूले सिकेका कुराहरू नमस्ते होमस्टेका अरू महिलालाई पनि सिकाएर प्रकृति पर्यटन प्रवर्धन गर्ने कोसिस गर्ने बताएकी छिन्.
हामीले चाहिँ हाम्रो होमस्टेमा कल्चरल डान्स अनि यो हाम्रो धर्म संस्कृतिको बारेमा जानकारी दिन्थ्यौँ अनि उहाँहरूलाई हाम्रो वरिपरि भएको जस्तै फार्मल्यान्डहरूको कुराहरू पनि भन्थ्यौँ भने तर हामीलाई आइडिया थिएन कि यो बर्डहरूमा नि उहाँहरू इन्जोय गर्न सक्नुहुन्छ भनेर होइन. अब चाहिँ हामीलाई त्यो आइडिया पनि भयो, अब हामी त्यतापट्टि नै हामीले फोकस गरेर हामीले यो होमस्टेलाई चाहिँ प्रमोट गर्ने एउटा हामीले ग्रुपमा चाहिँ मैले अलि कुरा राखेको छु.
नेपालमा क्षेत्रफलको अनुपातमा चराको विविधता निकै उच्च रहेको छ. नेपालमा हालसम्म 886 प्रजातिका चरा पाइने कुरा अभिलेख गरिएको छ भने नयाँ नयाँ चरा भेटिने क्रम पनि जारी छ. देशभर रहेका विभिन्न किसिमका सुन्दर र दुर्लभ चराले पर्यटक आकर्षित गर्न सकिने बर्ड कन्जर्भेसन नेपालका प्रशिक्षक मोहन विक्रम श्रेष्ठ बताउँछन्.
संकटापन्न अवस्थामा रहेका चराहरू जस्तै वेटल्यान्ड बर्ड्सहरू, फार्मल्यान्ड बर्ड्सहरू होइन, हामीसँग चाहिँ एकदमै राम्रो राम्रो चराहरू छन्. हामीसँग राज धनेशदेखि लिएर हिमाल दासे, अब हिमालमा दासे मुनालहरू होइन, सारसहरू, यो चराहरू देखिन्छ. अनि विश्वमै सङ्कटापन्न अवस्थामा रहेका हाम्रो विभिन्न प्रजाति 9 प्रजातिका गिद्धहरू छन्. नेपालमा मात्रै पाइने एउटा रैथाने चरा जुन काँडे भ्याकुर स्पाइनी ब्याब्लर भन्छ, त्यो स्पाइनी ब्याब्लर पनि हामीसँग छन्.
भौगोलिक विविधताका कारण नेपालका विशेष ठाउँमा विशेष चरा पाइने र कतिपय त्यस्ता चरा अन्त नपाइने पनि श्रेष्ठले बताएका छन्. पूर्वमा पाइने चरा पश्चिममा नपाइने र पश्चिममा पाइने चरा पूर्वमा नपाइने पनि छन् भने हिमाल, पहाड र तराईमा पनि आआफ्नै विशेष चराहरू पाइन्छन्.
तराई बेल्टमा गयो भने हाम्रो चाहिँ एकदम क्रेन टाइप्सको प्रजातिहरू, थुप्रो प्रजातिहरू छन् जुन चाहिँ हेर्ने बित्तिकै मनमोहक हुन्छ होइन. अब मिड हिल्समा आयो भने चाहिँ सानो चराहरू, सुनचरी, रानीचरीदेखि लिएर विभिन्न अर्जुनक चराहरू. अनि अब हिमालतिर गयो भने झन् हिमालमा बेसिकली आश्रित भएका अब दासे मुनाल. अब चिर कालिजको कुरा गर्यो भने चाहिँ हाम्रो काली गण्डकीबाट पश्चिममा मात्र पाइन्छ होइन, अब त्यो पूर्वमा पाइँदैन. भए छोटे टिटहरू चाहिँ राराको आसपासमा मात्रै पाइन्छ होइन, त्यो अब पूर्वमा पाइँदैन. यो छोटे टिट भन्यो भने चाहिँ हाम्रो माई पोखरी आसपासमा मात्र पाइन्छ, त्यो पश्चिममा पाइँदैन. स्पेसिफिक चरा र स्पेसिफिक लोकेसनमा जानु पर्छ. फर्मोजुर हेर्नु पर्यो भने अब कोसीमा हेर्नु जानु पर्यो या शुक्लाफाटामा हेर्नु जानु पर्यो.
कोभिड महामारीपछि नेपालको पर्यटनको स्थिति निकै खस्केको छ. तर पर्यटन व्यवसायलाई फेरि सक्रिय गराउने क्रममा भने चरा पर्यटनको राम्रो भूमिका हुन सक्छ. बर्ड कन्जर्भेसन नेपालका संचार अधिकृत नीरज दाहाल भन्छन्,
हाई एन्ड टुरिज्म अट्र्याक्ट गर्नको लागि चाहिँ बर्ड टुरिज्मले चाहिँ ठुलो भूमिका खेल्ने छ कि, किनभने यो वाइल्ड लाइफ टुरिज्ममा चाहिँ अलिकति हाई एन्ड टुरिस्टहरू आउनुहुन्छ जो चाहिँ अलिकति भनौँ न वेल अफ हुनुहुन्छ र अलिकति प्राइस नेपालमा भनौँ बजेटभन्दा पनि उहाँहरू चाहिँ बजेट टुरिस्टभन्दा पनि एक्सपेन्सिभ रेन्जमा पर्नुहुन्छ. उहाँहरूले बोक्ने गियरहरू पनि महँगो हुन्छ, प्लस एउटा बर्ड हेर्नको लागि उहाँहरूले महिना पनि बिताइदिन सक्नुहुन्छ कि. टुरिस्ट यस्ता टुरिस्टहरूलाई चाहिँ आकर्षित गर्छ बर्ड टुरिज्म, वाइल्ड लाइफ टुरिज्मले. अनि हाम्रो बर्ड टुरिज्म फिल्म हुनुकै मेन अर्थ भनेर चाहिँ फिमेलहरूमा चाहिँ फिल्ममा फिमेलहरूको चाहिँ फिल्ममा पार्टिसिपेसन एकदमै कम छ.
नेपालको पर्यटन क्षेत्रमा गाइडको रूपमा काम गर्ने महिलाको संख्या कम नै रहेको अवस्थामा चरा पर्यटनबाट आय आर्जन हुने सम्भावना भएकाले यस तालिमका लागि महिलाहरूलाई लक्षित गरेको पनि दाहालले बताएका छन्। नयाँ चरा गाइडहरूलाई तालिम समापन कार्यक्रममा सम्बोधन गर्दै नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी वोल्कले कोभिड-19 महामारीपछि अन्तर्राष्ट्रिय यात्रा खुला भएपछि नेपालमा पर्यटकहरू आउन थाल्दा पर्यटन क्षेत्रको पुनरुत्थान हुने र त्यसपछि नेपाल फेरि पर्यटकहरूको सूचीमा प्राथमिकतामा पर्ने बताएकी छिन्. त्यस बखत चरा गाइडहरूले नेपालका रैथाने र आगन्तुक चराहरूलाई पर्यटकका लागि आकर्षणका रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने वोल्कले बताएकी छिन्. महिलाहरूलाई प्रकृति पथ प्रदर्शकको तालिम प्रदान गरेर शहरी क्षेत्रभित्रका वन्यजन्तुका प्राकृतिक वासस्थान र जङ्गलहरूमा रहेका जैविक विविधताको संरक्षणमा महिला र पुरुष सबैको सहभागिताको महत्त्वलाई अझ बढाउने पनि राजदूत वोल्कको भनाइ छ. एसबीएस रेडियोका लागि काठमाडौँबाट सेवा भट्टराई.
र अस्ट्रेलियाली राजदूतावासको सहयोगमा बर्ड कन्जर्भेसन नेपालले चाहिँ अब बहुआयामिक उद्देश्यका साथ भनौँ होइन, अब नेपालमा पर्यटनको विकास गर्ने, त्यसै गरेर महिलाहरूलाई अलिकति आर्थिक रूपमा सक्षम बनाउनका लागि चरा गाइडको तालिम प्रदान गर्ने यो सम्बन्धी यो रिपोर्ट सुनिहाल्नुभयो. यो रिपोर्ट पनि केही समय पश्चात हाम्रो वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ, sbs.com.au/nepalima. र यति भन्दै चाहिँ अब अर्को एउटा विषयतर्फ ध्यान केन्द्रित गरौँ.
SBS नेपाली हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
चासो रहेका विषयमा आफ्नो भनाई राख्नुहोस्। 0429996263 मा एसएमएस पठाएर वा एसपीएस नेपालीलाई लाइक गरेर हामीसँग आफ्नो विचार बाँड्नुहोस्।
र अब अहिलेको विषय चाहिँ के भन्दाखेरि, अब कोभिड 19 महामारीका समयमा धेरैजना आर्थिक रूपमा अब अलिकति कमजोर भएको भन्ने भनाइहरू आइरहँदाखेरि यही समयमा चाहिँ कतिपयले धेरै आम्दानी गरेको भन्ने पनि रिपोर्टहरू सार्वजनिक भएका छन्। अब कोभिड 19 महामारीको समयमा कसको आम्दानी दोब्बर भयो त, त्यसबारे कुरा गरौँ। अस्ट्रेलियाका 47 अर्बपतिले कोभिड 19 पछिल्ला 2 वर्षमा आफ्नो सम्पत्ति दोब्बर गराउँदै 255 अर्ब डलर पुर्याएको एक रिपोर्टले देखाएको छ। सहायता समूह अक्सफार्मले गरेको नयाँ विश्लेषण अनुसार अस्ट्रेलियाका अर्बपतिहरूले विगत 2 वर्षमा आश्चर्यजनक लाभहरूको अनुभव गरेका छन्, जबकि सामान्य मानिसले आफ्नो जीविका चलाउन पनि धौधौ पर्यो। सामान्य अस्ट्रेलियालीका अघिल्ला 2 वर्ष रोग र अभावमा बितेका बेला केही धनाढ्यहरूलाई भने यो वर्ष फलिफाप भएको देखिएको छ। एक रिपोर्ट।
$2300 प्रति सेकेन्ड या भनौँ प्रत्येक दिन $205 मिलियन। सामान्य मानिसका लागि कल्पना बाहिरको यो रकम अस्ट्रेलियाली सीमित धनाढ्यले कमाइरहेका छन् भन्दा अचम्म लाग्ला। सामान्य अस्ट्रेलियालीका लागि अघिल्ला 2 वर्ष रोग र अभावमा बितेका बेला केही धनाढ्यहरूका लागि भने यो वर्ष फलिफाप भएको छ। सम्पत्ति र सेयर बजार उकालो लाग्दा उनीहरूको सम्पत्ति दिन प्रतिदिन बढ्दै गएको छ। सहायता समूह अक्सफार्मले गरेको नयाँ विश्लेषण अनुसार अस्ट्रेलियाका अर्बपतिहरूले विगत 2 वर्षमा आश्चर्यजनक लाभहरूको अनुभव गरेका छन्, जबकि यो समयमा सामान्य मानिसले आफ्नो जीविका चलाउन पनि धौधौ पर्यो। एन्थिया स्पिङ्स अक्सफार्म अस्ट्रेलियाकी कार्यकारी निर्देशक हुन्। उनका अनुसार अस्ट्रेलियाका धनीहरूले आफ्नो पैसा डबल बनाएका छन्।
The wealth of 47 Australian billionaires has more than doubled, with an increase of around $205 million a day.
व्यापार सम्बन्धी पत्रिका फोर्ब्सद्वारा सङ्कलित तथ्याङ्कहरूको प्रयोग गरेर एमेजोनका मालिक जेफ बेजोस, टेस्लाका प्रमुख एलन मास्क लगायतका विश्वका 10 धनीहरूको सम्पत्ति पनि यो समयमा दैनिक $13 लाख बढ्दै दोब्बरभन्दा बढी भएको अक्सफार्मले बताएको छ। विश्वका 3 अर्बभन्दा बढी गरिबहरूको एकत्रित सम्पत्तिको तुलनामा उनीहरूसँग 6 गुणा बढी सम्पत्ति छ। स्पिङ्स भन्छन् कि गरिबी लगायत असमानताको असरलाई सम्बोधन गर्ने आवश्यकता अहिले जति कहिले परेको थिएन।
They would still be richer than 99% of the global population. And as that wealth is concentrated more and more in the hands of a few, it is the billions of people around the world who are suffering.
उक्त रिपोर्टका अनुसार सम्पत्तिको असमानताका कारण प्रत्येक वर्ष हजारौं मानिसको मृत्यु हुन्छ, जसमध्ये धेरै स्वास्थ्य, लैङ्गिक हिंसा र भोकमरीसँग सम्बन्धित हुन्छ। अक्सफार्मले अस्ट्रेलिया लगायतका मुलुकलाई धनीहरूमाथि उच्च कर लगाउन पनि आह्वान गरिरहेको छ, र यसलाई अस्ट्रेलियन काउन्सिल अफ सोसियल सर्भिसेसकी प्रमुख क्यासेन्ड्रा गोल्डी पनि समर्थन गर्छिन्।
The budget papers make it very clear that if we don't expand our revenue base, we will not be able to deliver the social protection that we need, social security, housing for people who can't afford it, and of course crucial areas like health.
सङ्घीय चुनाव नजिकै गर्दा केही विज्ञहरू भन्छन् कि राजनीतिज्ञहरूले अब करको दायरामा वृद्धि गर्ने सम्भावना कम छ, यद्यपि असमानता कम गर्न मद्दत गर्ने अन्य नीतिहरूमाथि विचार गर्नु भने जरुरी छ। पिटर व्हाइटफोर्ड नेसनल अस्ट्रेलियन विश्वविद्यालय अन्तर्गतको क्रफोर्ड स्कुल अफ पब्लिक पोलिसीका प्राध्यापक हुन्। उनका अनुसार सरकारी ध्यान सार्वजनिक स्वास्थ्य सेवा जस्ता संवेदनशील क्षेत्रमा लगानी गर्नेमा हुनुपर्छ।
What the pandemic has shown is the need for a robust public healthcare system. These things are going to need more revenue.
र अस्ट्रेलियाका 47 अर्बपतिले कोभिड 19 पछिल्ला 2 वर्षमा आफ्नो सम्पत्ति दोब्बर गराएको सम्बन्धी यो रिपोर्ट पनि हाम्रो वेबसाइटमा तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। अहिलेको लागि विश्राम लिउँ र विश्रामपछि गीत सङ्गीत बाँकी नै छन्। र यो अन्तिम विश्रामपछि फेरि पनि स्वागत छ श्रोतावृन्द, तपाईँ एसबिएस रेडियोमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रमबाट बिदा लिने समय हुँदै गर्दाखेरि अघि भने जस्तै गीत सङ्गीतको पालो आएको छ। चेलीबेटी बेचबिखनको विषयमा केन्द्रित रहेको यो गीत हरिवंश आचार्यको स्वरमा कर्कलोको क्याउला बोलको रहेको छ, यो गीत सुनिहालौँ।
कर्कलोको क्याउला तिमीलाई झुक्याउला तिमीलाई बेची सम्पच भइजाला।
र अब कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ र जाँदा जाँदै चाहिँ आजको मुख्य समाचार एकपटक फेरि। औषधिहरू सम्बन्धी नियामक निकाय टिजिएद्वारा कोभिड 19 विरुद्धको नोभाभ्याक्स खोप र दुई खाने औषधिहरूलाई अस्थायी स्वीकृति प्रदान, भिक्टोरियामा आइभीएफ सेवा सुचारू गर्ने राज्य सरकारको निर्णय र नेपालमा बुधबार कोभिड 19 संक्रमणले अहिलेसम्मकै रेकर्ड तोड्यो, आगामी केही हप्तामा संक्रमण सङ्ख्या 20,000 पुग्न सक्ने प्रक्षेपण, यसका साथसाथै आजको कार्यक्रमबाट म सुनिता पोखरेललाई बिदा दिनुहोस्। आगामी आइतबार फेरि भेटौँ भेट होला होइन, त्यतिन्जेलसम्मको लागि चाहिँ स्वस्थ रहनुहोला भन्दै हस्त नमस्ते।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।